میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ، وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ، وعلی آلک واصحابک یا نور اللہ۔ اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو۔ تمہارا درود پڑھنا قیامت کے روز تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ ابھی بیان کے لیے جیسے مجھے کہا گیا تھا تو میں سوچ رہا تھا کہ میں بیان کر کہاں رہا ہوں، یعنی اسی سرزمین پہ غوث پاک نے واس فرمایا، بیان فرمایا، امام اعظم علیہ رحمہ جہاں جلوہ فرمائے، جنید بغدادی رحمۃ اللہ تعالیٰ علیہ، سیری سقطی رحمۃ اللہ تعالیٰ علیہ، بڑے بڑے اولیاء بزرگان دین رحمہم اللہ المبین، جس سرزمین پر اللہ پاک کا دین پھیلاتے رہے اور دور دور سے آ کر یہاں پر علم دین حاصل بھی کیا اور علم دین پھیلایا بھی، اللہ پاک نے اس مقدس سرزمین پر آج ہم کو جمع ہو کر قرآن و حدیث کی باتیں سننے کی سعادت عطا کی ہے۔ یہ خود ایک بہت ہی کرم کی بات ہے اور لمحہ شکر ہے کہ ہم سب یہاں جمع ہیں اور ہمیں اللہ پاک نے ایک اچھے مقصد کے لیے جمع ہونا نصیب کیا ہے۔ لوگ تو دنیا میں کہیں کہیں جمع ہو ہی رہے ہوتے ہیں، آج بھی پتہ نہیں لوگ کہاں کہاں کس کس طرح جمع ہوں گے، مگر اللہ پاک نے ہمیں یہاں اچھے مقصد کے لیے جمع ہونا عطا فرمایا اور اچھے مقصد کے لیے سفر کرنا بھی عطا فرمایا۔ ظاہر ہے کہ یہاں جتنے بھی اسلامی بھائی آئے ہیں، اسلامی بہنیں آئی ہیں، تو نیکی تقوی عبادت کا حصول یہ ہمارا مقصد ہونا چاہیے۔ البتہ ہم اللہ پاک کا شکر ادا کرتے ہیں اور جہاں جہاں ہماری حاضریاں ہوں اللہ پاک ہماری حاضریاں بھی قبول فرمائے اور ہم سب کو اس طرح حاضری کی توفیق عطا فرمائے جیسی حاضری ہونی چاہیے۔ ابھی آپ ایک کسی ولی یا کسی بزرگ کی بارگاہ میں، اپنے اپنے شہروں میں بھی حاضر ہوں، علماء کی بارگاہ میں حاضر ہوتے ہیں، تو آدھی ماشاءاللہ کئی اولیاء کرام، علماء کرام، بڑے بڑے بزرگ مشائخ کرام آج الحمدللہ باقاعدہ حیات ہمارے درمیان میں ہیں، ہم ان کی زیارت کرتے ہیں، ان کے پاس ہم جاتے ہیں، تو ایک ہمارا جانے کا بھی ایک اپنا انداز ہوتا ہے، ایک ادب ہوتا ہے، تو وہ ادب ان کے دنیا سے پردہ فرمانے کے بعد ختم نہیں ہو جاتا۔ ایک تصور اپنے ذہن میں رکھے کہ میں جن کی بارگاہ میں حاضر ہو رہا ہوں وہ مجھے ملاحظہ فرما رہے ہیں، مجھے دیکھ رہے ہیں اور میری سن رہے ہیں، ٹھیک ہے، اور میں انشاءاللہ ان سے، میں بھی ان کے بارگاہ میں حاضر ہو کر اللہ کے حضور دعا کروں گا اور ان سے بھی عرض کروں گا کہ یہ بھی میرے لیے دعا کریں، یہ بھی میری سفارش کریں۔ تو وہ جانے کا ایک انداز، بیٹھنے کا انداز، یہ سب ہمیں ایک تصور ہمیں بتا دیتا ہے۔ خیر ابھی تو معاشرہ بہت تیزی کے ساتھ بدلتا ہوا نظر آ رہا ہے، ورنہ پہلے کے لوگ کسی امام یا بزرگ کے پاس بھی جاتے تھے تو سر پر رومال رکھ لیتے تھے، ٹوپی رکھ لیتے تھے، ٹوپی نہ ہوتی تو رومال ہی رکھ لیتے تھے۔ اب تو یہ دور بھی ہمارے سے رخصت ہوتا نظر آ رہا ہے کہ اب نہیں مطلب لوگ کرتے، یہاں تک کہ اب غوث پاک کی بارگاہ میں تو بزرگوں کے بزرگ ہیں، तो यहाँ मतलब कि हम जब हाजिरी दें तो अपनी आँख को संभालें, अपनी जबान को संभालें, अपने दिल को संभालें, और आते जाते हुए देखें कि कोई हमसे ऐसी बेअदबी वाली बात या बेअदबी वाला अंदाज ना हो जाए। तो बड़े अदब बड़े एहतराम के साथ हाजिरी देनी चाहिए और कसरत के साथ अल्लाह और उसके रसूल का जिक्र करना चाहिए, इनको इसाले सवाब करना चाहिए। तोहफा होता है जो हम इनकी बारगाह में हाजिर करते हैं, कुरान करीम पढ़कर, दुरूद पाक पढ़कर और कुछ सूरतें पढ़कर नेकी की बातें, कि ये इनको तोहफा दें और इनसे हम इनकी ख़ास तवज्जो लें और वहाँ अपने रब की हुजूर दुआ करें। हम अपने भी शहरों में जाते हैं तो वहाँ भी कम तो हाजिरियाँ नहीं हैं, बड़ी बड़ी बारगाहें, बड़ी बड़ी दरगाहें हैं, बड़े बड़े मकामात हैं, तो उनकी बारगाह में हाजिरी होते वक्त कुछ ख्यालात और तसव्वुरात हमारे पेश नज़र होने चाहिए। मैं तो यही अर्ज़ करूँगा आप इस्लामी भाइयों से कि जब भी इन बारगाहों में मज़ारात पर जाएँ, कोशिश कीजिए कि मोबाइल का इस्तेमाल हसब ज़रूरत हो, यानी कि मोबाइल में कुरान करीम की तिलावत करनी है या ऐसा कुछ पढ़ना है तो हम चले मोबाइल का इस्तेमाल कर लेते हैं कि उसमें कुरान की आयतें हैं, दुआएं हैं, दीगर चीज़ें होती हैं। लेकिन इसके अलावा मोबाइल का जो हमारा इस्तेमाल मज़ारात पर, इसको देख रहा हूँ, आप भी देख रहे हैं, मैं भी देख रहा हूँ, अच्छा जिनका दिल जलता है ना वो भी कर रहे होते हैं, पहले खुद करेंगे फिर बोलेंगे यार ये लोग क्या कर रहे हैं, तो भाई आप भी तो थोड़ी देर पहले यही कर रहे थे। तो अपने अपनी सोच, अपने अपने नसीब की बात होती है, तो जितनी देर अल्लाह पाक हमें ज़ौक दे, शौक दे, अमीर ने सुन्नत यही फरमाते कि जब तक दिल लगे बैठा रहे। अब दिल ना लगे, इंसान है, फिर एक नेचर है कि बैठते हैं थोड़ी देर, बैठते हैं फिर बंदे का बाद होगा तो उठने का दिल करता है, तो जब तक दिल जमी है बैठा रहे, और फिर नहीं बैठा जा रहा तो फिर उठकर अपने दीगर नेकी के कामों में और जो भी एक ज़िंदगी की मसरूफियात है उसमें हो जाए। अब तू जाएगा तो मैं जाऊंगा, तू बैठेगा तो मैं बैठूंगा, तुम रुकोगे तो मैं रुकूंगा, ये तेरा मेरा नहीं है, ये तो हम औलिया करम की बारगाह में आए या तेरा मेरा करने नहीं आए, क्या ख्याल है, जाना है, मेरा बड़ा दिल कर रहा है। तो दूसरा बोलता है यार मेरा दिल नहीं कर रहा, भाई उसका दिल नहीं कर रहा, आपका दिल कर, आप चले जाओ, मगर हमारे यहाँ ऐसा कम होता है, अच्छा तेरा दिल नहीं कर रहा चल फिर मैं तेरे साथ जाऊँगा, भाई क्यों तेरे साथ जाऊँगा, क्यों भाई ऐसा क्या है, आप जाएं आप अपना काम करें, या आप दो ही साथ जाओगे तो उनकी नज़र पड़ेगी, ऐसा तो है नहीं, बाय वन गेट वन फ्री तो है नहीं कि एक जाएगा तो दूसरा भी मिलेगा। तो ये वो जगह नहीं है जहाँ पर हम तेरा मेरा करें, पहले आप, पहले आप चलोगे तो ठीक है, नहीं अब आपका दिल कर रहा तो आप चले जाएं, मेरा दिल कर रहा मैं चला जाऊँगा, मेरा उठने का दिल कर रहा है, अब हर आदमी की अपनी कैफियत होती है, मेरा उठने का दिल कर रहा है, आपका नहीं कर रहा तो आपका ठीक है तुम जाओ मैं बैठा हूँ, आपका दिल कर रहा है मैं जा रहा हूँ तो ठीक है आप जाइए मैं बैठा हूँ, मैं आपके लिए और आप मेरे लिए नहीं आए, हम दोनों उनके लिए आए, हम आए उनके लिए हैं, तो भी क्या तेरा मेरा क्या बोलता है। और ये हमारे यहाँ सिर्फ यहाँ नहीं है, ये मदीने पाक में भी है, आप उमरा करोगे मक्के में भी यही है, नहीं चल मैं भी नहीं करता, भाई क्यों नहीं करता, उमरा करे, एक निज़ाम और एक सिस्टम के साथ चलना एक अलग शे होती है, लेकिन यहाँ जो मैं कहना चाह रहा हूँ वो शायद अल्लाह करे कि आप इसको फील कर रहे हो, महसूस कर रहे हो, अब देर कितनी लगती है, उतरे टैक्सी कराए पैदल चले गए तो पहुँच गए, वरना मदीने पाक में तो पैदल ही पहुँचते कई लोग या टैक्सी में पहुँच जाते हैं, तो अब आप जाओगे तभी मैं सरकार की बारगाह में हाजिर होऊंगा, ये किसने कह दिया है, मैं आपके लिए तो मदीने आया ही नहीं हूँ, मैं तो आया ही मुस्तफ़ा करीम के लिए हूँ, मैं आपके लिए तो मक्के आया ही नहीं हूँ, मैं तो आया ही अपने रब की इबादत करने, उमरा करने, तवाफ करने, जमजम पीने, मुस्तजाब पर हाजिरी देने, सही करने के लिए, मैं तो यहाँ इसीलिए आया हूँ। अब जैसा शहर में था, जैसा खानदान में था, जैसा आपस में था, वैसा ही मक्के पाक में भी, वैसा ही मदीने पाक में भी है, वैसा ही बगदाद में भी है, तो फिर हमने क्या एक दूसरे के साथ ताल्लुक कायम किए, ताल्लुक अल्लाह के लिए होता है, ज़ात के लिए नहीं होता, हमारे ज़ात के ताल्लुकात ने, हमारी पर्सनल दोस्तियों ने, और हमारा दिल एक दूसरे में लगा हुआ है, अरे भाई दिल एक दूसरे में मत लगाओ, दिल अल्लाह वालों में लगाओ, दिल नेकी के कामों में लगाओ। तो ये बात जो मैं अर्ज कर रहा हूँ ये अब हर जगह के लिए, हर जगह के लिए। अच्छा सोना है, चल सो जाता है, अरे नींद नहीं आ रही, आप चले जाओ, आपका निशास है, आपको माशाल्लाह तबीयत आपका साथ दे रही, हाँ बुजुर्ग के साथ है, मैं अगर मुर्शिद के साथ आऊंगा, पीर साहब के साथ आऊंगा तो बस फिर पीछे पीछे, फिर तो वो एक नीयत ही थी कि आपके पीछे पीछे चलेंगे। तो यहां हम एक दूसरे के पीछे चलने नहीं आए, जिसके पीछे चलने आते हैं वो कुछ और हैं, मगर यहां आप और मैं एक दूसरे के पीछे चलने नहीं आते। एक ग्रुप का निजाम अलग है, मगर हर जगह तो ग्रुप का निजाम नहीं होता, एक लिमिटेड टाइम होता है, और वहां से हम फारिग हो गए, अब फारिग हो गए तो भाई ठीक है, मैं हूं और मेरे होश पाक हैं। तो अगर ये बात मेरी आपकी समझ में आती है, आपको इत्तेफाक होता है, यह एक सोच है, मैंने वो किताबें पढ़ी हुई बात बयान नहीं की है, एक सोच है, और मेरी सोच से आप इख्तलाफ कर सकते हैं, अपनी अपनी सोच है। तो मेरी सोच यही है कि जहां तक हो सके अपने ज़ौक और शौक के साथ रहे, या फिर सफर ही ऐसों के साथ हो कि जिससे तबीयत मिलती हो। ये बात भी हमारे बुजुर्गों ने और हमारे बड़ों ने ये बात हमें समझाई है कि फिर सफर भी ऐसा ही हो जिससे तबीयत मिलती हो। अब सफर भी करे तबीयत भी ना मिले, और मिले सुन्नत ने बड़ी प्यारी बात फरमाई थी, वो हज के दिनों की बात आप फरमाते थे कि मुझे सफर में साथी मिल गया। अब वो साथी मिल तो गया, मैं भी अकेला था, मुझे मिल तो गया, अब मिला तो अब वो थोड़े वक्त समझ में आ गई कि यार इससे जमेगी नहीं, तो मैंने दुआ की या अल्लाह ये मेरे से जुदा हो जाए तो बेहतर है, और अल्हम्दुलिल्लाह वो मुझसे जुदा हो ही गया। तो नहीं, आप मिसाल के तौर पर किसी के साथ आवा यार, आपकी तबीयत खामोश रहने की है, गीबत से बचने की, अब गले ही ऐसा पड़ गया जिसको गीबत के बगैर चैन ही नहीं आता, अब वो जब देखो कोई गीबत, जब देखो किसी की बुराई, जब देखो किसी की लगाई, जब देखो किसी की बुझाई, अब ऐसे का साथ रहकर बंदा करेगा क्या? मैं नेकी कमाने आया हूँ, मैं सुधरने आया हूँ, मैं बिगड़ने नहीं आया, मैं सफर इसलिए करके आया हूँ कि मेरी गुनाह खत्म हो और मेरी नेकियाँ बढ़ें, मेरी बुराइयों की आदत छूटे और मेरे में अच्छाइयों की आदत आए, मैं इसलिए आया हूँ। अब अगर किसी के साथ आऊँ कमरे में सोएं, वो भी गीबत चुगली तोहमत काफले वालों की बुराइयाँ, तो अल्लाह करे कि हमारा कुफले मदीना लगा रहे, आंखों की भी हिफाजत हो। सर आंखों की हिफाजत कितनी ज़रूरी है, मैंने एक बुजुर्ग एक मुफ्ती साहब से सुना था, बहुत अहम बात थी, मैं आपको बयान कर देता हूँ। तो यहाँ भी इस तरह के मसाइल तो हैं, बाज़ औक़ात नमाज कज़ा होना इतनी रूहानियत को नुकसान नहीं पहुँचता था जितनी बदनिगाही रूहानियत को नुकसान पहुँचा था। यानी एक औरत को बंदा का सदन, एक तो बदले का, एक अल्लाह ना करे जैसे नज़र पड़ गई तो पहली नज़र माफ है, बंदा नज़र फिर लौटा ले, अब वो देखता ही रहे देखता ही रहे देखता ही रहे, या भी देख ही रहा है बाकायदा इरादतन, तो ये तो बदनिगाही जब करेगा तब तो नमाज बाज़ों का इरादे से कज़ा नहीं होती, एक मतलब इरादा नहीं होता, किसी और मतलब हो गई नींद में आ गई या कोई और हो गया तो माज़ाल्लाह नमाज कज़ा हो गई, लेकिन बदनिगाही जब बंदा इरादतन करता है ना, जब आप अब आप सोचिए कि ये बदनिगाही यहाँ भी हो सकती है, ये बदनिगाही तवाफ़ करते हुए भी हो सकती है, ये बदनिगाही मदीने मुनव्वरा में भी हो सकती है, ये बदनिगाही गौस पाक के दरबार में भी हो सकती है, और अगर कहीं भी नहीं हो सकती तो ये बदनिगाही मोबाइल में भी हो सकती है। तो बस अल्लाह कर, अब ये मोबाइल की जान छुटती नहीं है। सच्ची बात है कि यहाँ भी जैसे ये हमारा रुका हुआ है तो आते जाते हुए, और तकरीबन तो हम सब मोबाइल खोल कर ही बैठे हुए होते हैं, तो मुझे भी हैरत होती है कभी कभी, आवाज़ आ जाती है ऐसी कि यार इसको यहाँ भी चेंज नहीं है यार, तो गौस पाक की बारगाह में आया भूलता क्यों नहीं है किसी को यार, क्यों मतलब कि दुनिया को चिमटा कर गौस पाक के पास आया, कुछ छोड़ कर आया, चीज़ें छोड़ पीछे बढ़ आगे, गौस पाक देख तुझे कैसा नवाजते, सारी चीज़ें चिमटा कर दुनिया भर की पिंचाते लेकर दिमागों में सो बातें लेकर, ये आया ये चला गया ये उठा ये बैठ गया ये लग गया ये बुझ गया, अब आया गौसे पाक की बारगाह में भी, तो गौसे पाक तो दिलों के हालात को जानते हैं, तो बंदा जब फेस लेने के लिए आया है जैसा, मैं तो ये एक मशवरा दे रहा हूँ, अब हमारे यहाँ एक सोशल मीडिया का दौर, अब यूट्यूब पे देखना है तो फेसबुक को भी देखना है तो इसको भी देखना है उसको भी देखना है, ये भी सुनना है वो भी सुनना है। वैसे तो जितना हो सके बंदा तर्क करे, लेकिन अगर मुबा भी है यानी मुबा ना सवाब ना गुना, मुबा भी तो छोड़ने में नुकसान किया है सफर में, चंद दिनों के लिए छोड़ दो, बल्कि मैं तो कहता हूँ छोड़ो ताकि आदत बने छोड़ने की। यानी मैं आपको सही बता रहा हूँ, अब मैं क्या क्या चीज अर्ज करूँ तो आप गौर करें, मतलब मुझ में आदत है, किसी में आदत है मोबाइल ज्यादा इस्तेमाल करने की, सोशल मीडिया ज्यादा इस्तेमाल करने की, यूट्यूब देखने की, फेसबुक देखने की, अब छूटी नहीं रही आदत। यार चलते हैं यार बगदाद का सफर करते हैं, अल्लाह ने चाहा तो सफर की बरकत से आदत भी मेरी कम हो जाएगी। अरे चार दफा देखता था तो दो दफा देखेगा, दो दफा देखता तो एक दफा देखेगा, एक दफा देखता तो दिन में चार दिन छोड़ कर देखेगा। और बंदा लगा ही हुआ है मोबाइल पर और ये देख रहे हैं वो देख रहे हैं, ये कैसे कैसे चलेगा काम। यानी मैं सुधरने आया हूँ या जैसा था वैसा रहने आया हूँ? आप और मैं जब वापसी जाए ना तो हमें लगे कि गुनाह का बोझ कुछ उतरा है और कुछ नेकियों की आदत आई है। तो जैसा था वैसा ही, लाखों रुपए खर्च भी किए, क्या मिला क्या नहीं मिला, अभी आपकी हालत आप जाने, मेरी हालत मैं जानू। हम सब एक दूसरे, हम अपनी अपनी हालत पर बात करें, हम एक दूसरे के ऊपर तबसरा भी ना करें। अगर वे नमाजी आया था तो नमाजी बनकर जाए ना भाई। अच्छा नमाजी तो था, सुन्नतें नहीं पढ़ता था, सुन्नतों पर पढ़ने वाला बन के जाए। अगर दाढ़ी मुंडा आया था तो दाढ़ी वाला होके जाए। एक मुट्ठी से घटा था तो एक पूरी मुट्ठी दाढ़ी करके जाए। नंगे सर था तो सर पर इमामा टोपी वाला होकर जाए। बेपर्दा थी तो बापर्दा होके जाए। बेशर्मी थी तो बाशर्म होके जाए। बेगैरती थी तो गैरतमंद बन के जाए। तकवे से आ रही था तो कुछ मुत्तकी और तकवा लेकर जाए। भाई यहां से क्या लेकर जाएगा गोस्वा की मार्गा से? ये मतलब ये तो चोर को कुतुब बनाते हैं, बिगड़े तो यहां संवरते हैं। अच्छा बंदा इस पर थोड़ी चोट कर देगा, यहां बंदा गौर करे कि बड़े बड़े संवर कर चले गए, तू कितना बड़ा मेहरूम है कि यहां आकर भी तू ना सुधरा। बड़ों बड़ों को फर्क डाल दिया मेरे गोसे पाक ने, तू कैसी कफलत की दीवार बांध कर आया कि तुझ पर गोया के नजर पड़ी तुझ पर फर्क ही ना पड़ा। तो नजर का मसला नहीं है, बारिश का प्रॉब्लम नहीं है, प्रॉब्लम बारिश में नहीं है, ये बारिश बरसी किधर है ये देखना पड़ेगा। अगर ये बारिश फूलों पर, गुलशन पर, बाग बहार पर बरसती है खुशबू निकलती है, और यही बारिश जब गंदगी पर बरसती है तो बदबू बरसती है। तो बंदे बात बारिश की नहीं है, बात तेरे अंदर में दबे बातें की है, उसमें खबासत भरी है या उसमें कोई शराफत भी भरी है? अगर शराफत भरी है तो ये शराफत और तुझे तरक्की दिलाएगी, और खबासत भरी है तो कहीं ऐसा ना हो कि तेरी खबासत में इजाफा हो जाए। ये बुजुर्गों की बातों का निचोड़ बयान कर रहा हूं मैं आपके पास है, तो हमारे बुजुर्गों ने अपनी किताबों में लिखा है, और अपने मुरीदीन को, अपने सालिकीन को, अपने मोतकदीन को जो बुजुर्गों ने समझाया है, मैं आपको उसका निचोड़ अर्थ करने के लिए जा रहा हूं। तो बड़ा मतलब कि बड़ा क्लियर करके खुद को मतलब सरेंडर करना होता है, बात समझ रहे हैं? किसी के पास हम जाते हैं सरेंडर करना होता है, मैं आ गया हूं आपके पास, मैं बदलने आया हूं, मैं बदलने आया हूं। अल्लाह ने आपको कुव्वत दी है, मेरा आपके बारे में उससे जन है, गुमान है, गालिब गुमान है। अब मैं आपके बारे में जन रखता हूं, गुमान रखता हूं कि आप औलिया कराम के उस तबके में है कि जिसके बारे में अल्लाह फरमाते हैं कि मैं उसकी आंख बन जाता हूं जिससे वो देखता है, मैं उसकी कान बन जाता हूं जिससे वो सुनता है, मैं उसके हाथ बन जाता हूं जिससे वो करता है, मैं उसके पांव बन जाता हूं जिससे वो चलता है। अगर इस मकाम पर मेरे गौसे पाक भी नहीं है, मेरे इमाम आजम भी नहीं है, तो इस मकाम पर पहुंचेगा कौन? पहुंचेगा कौन? अरे गौसे पाक रहमतुल्लाह ताला अलैह, किसी ने मजाक किया कि देखे जनाब ये जनाब मुर्दा है या गौसे पाक को पता चलता है या नहीं चलता, मजाक करने के लिए गौसे पाक उसके जनाजे के सामने ले आए, गौसे पाक ने नमाज अदा पढ़ दी, लोग हंस रहे, देखा देखो क्या बोल चले मरा वाला, ये कोई मजाक की बार गए? जो आजमाने के लिए आया वो इम्तिहान में नहीं, वो फितरों में पड़ गया, और जो बदलने के लिए आया अदब के साथ आया, गौसे पाक ने उसको कहां के कहां पहुंचा दिया रहमतुल्लाह ताला अलैह। اب یہاں آ کر مدینے جا کر مکے جا کر کعبے کے سامنے بھی جا کر سرکار کے گنبد خضرہ کے سائے میں بھی بیٹھ کر غوث پاک کے گنبد کے سائے میں بیٹھ کر امام اعظم کے قدموں میں حاضر ہو جائے، زمر المسری کی بارگاہ میں جائے، حضرت جنید بغدادی کی بارگاہ میں جائے، جو یہودی کو دیکھ کر کہتے ہیں کہ تیرے کلمہ پڑھنے کا وقت آ گیا، مسلمان ہو جا. اللہ نے ایسی نظر عطا فرمائی تھی حضرت جنید بغدادی رحمت اللہ تعالیٰ علیہ کو. بندہ آپ اور میں ان کی بارگاہ میں بھی جائیں اور دل ہے کہ جہاں تھا وہی کے وہی کھڑا رہ جائے، بلکہ اور ریورس میں چلا جائے، تو ہم نے کیا سفر کیا میرے پیارے اسلامی بھائیوں، ہم نے کیا سفر کیا. یہ تو روزانہ 12 دفعہ بھائی کے سامنے کھڑے ہو کر دیکھنا ہے کہ میں بدلا ہوں کہ نہیں بدلا، اپنی گفتگو کا جائزہ لے میں بدلا ہوں یا نہیں بدلا، اپنی نگاہوں کا جائزہ لے مجھ میں تبدیلی آئی ہے کہ نہیں آئی ہے، جہاں تھا وہی ہوں مائنس میں ہوں یا کچھ اللہ کی رحمت سے پلس بھی ہوا ہے. یہ میرے پیارے سب ہو اگر یہ اکاؤنٹیبلٹی ہم نہیں کرتے تو 10-12 دن گزرنے میں دیر کتنی لگتی ہے. جب اس طرح 10-12 دنوں کی اہمیت نہیں ہے جس پہ لاکھوں روپے خرچ کر دیے، تو گھر جا کر زندگی کی اہمیت کو کیا سمجھیں گے ہم. صبح ہوتی ہے شام ہوتی ہے، عمر یوں ہی تمام ہوتی ہے. تو خیر اللہ کی راہ میں موت آئے، اچھے راستے میں موت آئے، نیکی کرتے کرتے موت آئے، آنی تو ہے، موت سانسے پوری ہونی ہے، روح نے نکل جانا ہے، اور کوئی عمر کا تو مسئلہ ہے ہی کوئی نہیں. موت کے ساتھ عمر کا مسئلہ ہے ہی کوئی نہیں. عمر، ایج اور موت، یہ کبھی اس کا کوئی ہے ہی نہیں، یہ ہم لوگوں نے اس کو بنا لیا ہے، ورنہ تو نہ عمر ایج کا موت سے کوئی تعلق نہیں ہے. یہ یاد کر لیں آپ، موت کا سانسوں سے تعلق ہے، سانسیں پوری عمر پوری، سانسیں ختم عمر ختم، ایج سانسوں کے ساتھ ہے، برتھ فنش لائف فنش، سانسیں چل رہی ہیں. اب جو بھی ہمارے ہے کیفیت ہے، عمر ہے، جو بھی ہیں، جو بھی ہماری پلاننگ ہے، جو بھی ہم کچھ ہیں، سانسیں پوری ہو جاتی ہے. کتنے والد اپنے بیٹوں کا جنازہ اٹھاتے ہی ہیں نا، ہر بیٹے نے ہی تو باپ کا جنازہ نہیں اٹھایا، کئی باپ ہیں جنہوں نے بیٹے کے جنازے اٹھائے ہیں، تو نہیں کئی نانا جنہوں نے نواسوں کے جنازے اٹھائے ہوں گے، کئی دادا جنہوں نے پوتوں کے جنازے اٹھائے ہوئے ہوں گے. یہ تو زندگی کا ہی پورا ایک سائیکل ہے. تو اللہ پاک ہمیں خیر اور خیر عطا فرمائے. بس یہ کہ جب بھی حاضر ہونا یہ کہہ کر اٹھیے گئے، خالی نہ لوٹانا، سخی کا دربار ہے ہم جن کے اچھا یہ اولیاء کرام کی صفت ہے. اچھا یہ بتا دو، اگر کوئی ولی ہے نا تو اس میں یہ صفت ضرور ہوگی، کیا؟ وہ سخی ہوگا. یہ یاد کر لیں آپ، متقی تو ہوگا مگر اس کے تقوی کا ایک حصہ اس کو اللہ پاک سخاوت، یہ یاد کر لو آپ کہ جو ولی ہوگا نا وہ سخی ہوگا. ولی بخیل نہیں ہوتا، ولی سخی ہوتا ہے، ولی عطائیں کرنے والا ہوتا ہے، ولی میں کریم ہی ہوتی ہے. ولی میں کیا ہوتی ہے؟ یہ نبی پاک صلی اللہ علیہ وسلم کی کردار کا، آپ کے حسن اخلاق کا انہیں فیضان ملا ہوا ہوتا ہے. اس لیے بزرگ فرماتے ہیں جو جتنا نبی پاک صلی اللہ علیہ وسلم سے جتنی اس کو محبت ہوتی ہے نا، اتنا ہی اسے اللہ پاک کی بارگاہ سے سنتوں کا جذبہ نصیب ہوتا ہے. اس مبارک اخلاق، اس مبارک کردار کا صدقہ اس کو اتنا ہی نصیب ہوتا ہے جتنی اس کو نبی پاک صلی اللہ علیہ وسلم سے تعلق قائم ہوتا ہے. اب سوچئے کہ یہ بات جو ہمارے علماء نے لکھی ہے، اس بات کو سامنے رکھ کر رکھے کہ غوث پاک کو بارگاہ رسالت سے کیا کچھ نہیں ملا ہوگا، کیا کچھ نہیں ملا ہوگا. اور سخاوت تو کیسی ملی ہے، سخاوت کے تو واقعات ہم پڑھتے رہتے ہیں. یہ کیسے ہو سکتا ہے یار، امام اعظم قرضہ دے کر معاف کر دیتے تھے. سخاوت تو اپنی جگہ پر، دینا اپنی جگہ پر، توکل اپنی جگہ پر، امام اعظم دے کر معاف کر دیتے تھے قرضہ دے کر. آج کوئی ان کی بارگاہ میں جائے خالی کیسے آئے گا یار، خالی کیسے آئے گا، خالی نہیں آتا. اب پیالہ اپنا بھر کر جاوے تو ایک الگ بات ہے، خالی نہیں آتا. یا یہ تو ڈالیں اور اپنے مطلب کے پیالے میں چھید ہو تو بھی ہمارے نصیب، تو چھید بھی نہ ہو پیالہ بھی خالی ہو، بھر بھر کر آئیں گے. علی فلاح چمبے دی بوٹی
मुर्शिद मेरे मन विच लाई, नफीयत बाद दा पाने में लिया। ये जो बुजुर्गों का जो अता होता है ना, तौहीद पर पक्का करते हैं अल्लाह के नेक बंदे, ये दो चार बातें मजीद याद कर लें। जब हम इनकी बारगाह में हाजिर होते हैं ना, जब अल्लाह के नेक बंदों की बाउलिया कराम की बारगाह जब आप हाजिर होते हैं, याद रख लें जब इनकी बारगाह में हाजिर होते हैं ना, हमारी तौहीद मजबूत होती है, अल्लाह वाहदहु ला शरीक पर ईमान मजबूत होता है, हमारे अकायद और हमारे नजरियात और मजबूत होते हैं, क्योंकि ये इनके नाम के साथ अल्लाह का नाम हम यूं कहते हैं कि अल्लाह के वली हैं, वलीउल्लाह वली अल्लाह, अल्लाह के वली हैं, अला इन्ना औलियाल्लाह ला खौफुन अलैहिम वला हुम यहज़रून, कुरान के फजाइल बयान करता है। तो ये अल्लाह के वली हैं, अल्लाह के दोस्त हैं, इनका काम है, बात समझ रहे हैं आप, इनका काम है, इनका मनसब है कि जो इनके करीब आएगा ये उसे अल्लाह के करीब करेंगे। ये इनका मनसब है कि जो इनके करीब आएगा ये उसे अल्लाह के करीब करेंगे। ये औलिया कराम की क्वालिटी है, मतलब तो इन्हें कोई करीब आता है तो उसको अपने करीब करते हैं, उसके माल को करीब करते हैं, उसके एहसास को करीब करते हैं, उसकी प्रॉपर्टी को करीब करते हैं, उसके ताल्लुकात को करीब करते हैं, नहीं ये और कुछ करीब नहीं करते, ये आने वाले को अल्लाह के करीब करते हैं। मैं इमाम गजाली रहमतुल्लाह ताला अलैह के यार उलूम में हुब्बे जा का चैप्टर पढ़ रहा था, उस चैप्टर में बड़ी प्यारी बात इमाम गजाली अलैह रहमान ने लिखी है, उसका मैं अब मजमू खुलासा अर्ज करता हूँ। औलिया कराम कभी भी शोहरत के तालिब नहीं होते, बात समझ रहे हैं आप, औलिया कराम कभी शोहरत चाहते नहीं कि मशहूर हो जाए, क्योंकि इनको पता होता है कि शोहरत के साइड इफेक्ट हैं, और हुब्बे जा ये मजमूम सिफत है, और हुब्बे जा यानी शोहरत की तलब ही ये रियाकारी का मेन फाटक है, मेन एंट्रेंस है। अमीर अशरफ फरमाते हैं कि अगर खुदा ना खास्ता हमारे दिल में शोहरत की तलब है जो कि निकलना आसान नहीं है, क्यों निकलना आसान नहीं, ये भी इमाम गजाली अलैह रहमान ने इसकी बड़ी प्यारी बात फरमाई है, सिद्दीक ये औलिया कराम की सबसे बड़ी बड़ा दर्जा, सिद्दीक औलिया कराम का जो सबसे बड़ा ग्रेड है दर्जा है उसका मकाम का नाम क्या है, सिद्दीक। इमाम गजाली फरमाते सिद्दीक जिस बुरी सिफत से सबसे आखिर में नजात पाता है ना वो हुब्बे जा है। सिद्दीक जो सबसे आखिर में जिस कामल से जिस बुरे काम से नजात पाता है ये हुब्बे जा है। हम तो झूठे लोग, मतलब अजीब बेकार किस्म के लोग हैं, मेरे को तो कोई तलब नहीं है, अबे तू है कौन, तेरी औकात क्या, तलब नहीं है, मालदार कहते हैं मेरे को माल की कोई हवस नहीं है, तो भाई जाना अल्लाह के इनाम है, मस्जिद में बैठ जा, रोज दुकान पे जाना, एक दिन कारोबार नहीं होगा तो दिल बेला दिल खट्टा, हुब्बे जा का मारा हुआ आदमी चार आदमी में जब तक तो बात नहीं होगी दिल खट्टा दिल मेला, और जब से ये सोशल मीडिया आया इसने तो हमारा और बेला गर्क कर दिया, कहते ना हम तो बिल से डूब रहे थे, इस सोशल मीडिया ने हमें ज्यादा दोनों हाथों से डुबोया है, और मानने भी नहीं देती नफ्स कि तू हुब्बे जा का मारा हुआ है। मुसीबत तो यह है कि हमारी नफ्स हमें मानने भी नहीं देती कि तू हुब्बे जा का मारा हुआ आदमी है, तू नेक कसाई अच्छा आदमी कैसे हो सकता है। हुब्बे जा ऐसा मेन इंटरेस्ट है। हुब्बे जा के बाद में इमाम गजाली अलैहि रहमान ने लिखा है कि कोई अल्लाह का अल्लाह के नेक बंदे कभी शौहरत की तलब में नहीं होते, ये बात इमाम गजाली ने लिखी है, मगर अल्लाह पाक अपनी रहमत से अपने बाज बंदों को मशहूर कर देता है। इन दोनों ने शोहरत मांगी नहीं है, ये शोहरत के पीछे गए नहीं है। गौसे पाक रहमतुल्लाह तआला तो वाज पर नहीं फरमाते थे, इन्हें तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के लुआब दहन की बरकतें नसीब हुई, इन्हें तो मौला मुश्किल कुशा शेर खुदा करम अल्लाह वजहुल करीम के लुआब दहन की बरकतें नसीब हुई हैं। आप कहां लोगों में आते हो, जुनैद बगदादी अलैहि रहमान ने मना कर दिया था अपने पीर मुर्शिद सकती रहमतुल्लाह ताला अलैह को, ये कहां लोगों में आते थे, ये आए नहीं है ये लाए गए हैं, ये आए नहीं है। वो हदीस पाक है ना, जो मनसब तलब करता है ना उसको मनसब के सिपुर्द कर दिया जाता है, यानी वो फितरों में मुब्तला कर दिया जाता है, और जो मनसब बगैर तलब के पाता है ना अल्लाह पाक फरिश्तों के जरिए उसकी मदद फरमाता है। ये जो बगैर तलब के मिलता है ना ये कुछ और ही शे है। उस्मान गनी को दौलत बगैर तलब के मिली, सैयद अब्दुल रहमान रज़ी अल्लाह तआला अन्हु को दौलत بگر طلب کے ملی، یہ دولت کی طلب میں نہیں تھے، دولت تو ان کی طالب تھی کہ اگر ان کے قدموں میں جگہ مل جائے تو کچھ میرے کو بھی حصہ مل جایا کرے گا۔ یہ کوئی تھوڑی دولتوں کے پیچھے بھاگتے ہیں، یہ اولیاء کرام تھوڑی شہرتوں کے پیچھے بھاگتے ہیں۔ ٹھیک ہے، اب امام غزالی علیہ الرحمٰن کی باتوں کا خلاصہ عرض کرتا ہوں۔ اللہ پاک نے انہیں شہرت دی کہ لوگ ان کے قریب جائیں، اللہ پاک نے انہیں شہرت دی کہ لوگ ان کے قریب جائیں، کہ جب جب لوگ ان کے قریب جائیں گے یہ لوگوں کو، بندوں کو میرے قریب کرے گا میرا یہ بندہ۔ اب اللہ پاک انہیں کرامت دیتا ہے، لوگ قریب جاتے ہیں، اللہ پاک ان کی دعائیں قبولیت کے طور پر لوگوں کے دلوں میں اتارتا ہے، ان کی دعا قبول ہوتی ہے۔ آپ لوگوں کو، آپ جاتے ہیں اولیاء کرام کے پاس، دعا قبول ہو رہی ہے، شفا مل رہی ہے، برکت مل رہی ہے، کرامت نظر آ رہی ہے، بے اولادی دور ہو رہی ہے۔ بندہ، یہ وہ چیزیں ہیں جو اللہ پاک انہیں یہ برکت عطا فرماتا ہے کہ جب ان کے پاس ایک دنیا کا مارا ہوا شخص جاتا ہے تو اللہ پاک ان کے ذریعے لوگوں کی مرادیں پوری کرتا ہے، اور یہ اس ذریعے ان کے قریب جاتے ہیں، اور یہ اس قریب آنے والے کو اللہ کے قریب کر دیتے ہیں۔ یہ کانسیپٹ سمجھنے کی ضرورت ہے۔ جس دن یہ کانسیپٹ سمجھ میں آئے گا، اولیاء کرام و بزرگوں کے بارے میں جو خدا نہ خاصہ دماغ میں جو بدگمانی وسوسے اشکالات آتے ہیں نا، اللہ نے کہا تو دور ہو جائیں گے۔ کتب، ابدال، اوتاد، یہ جو اولیاء کرام کی جو صفات ہیں، ان کے ذریعے اللہ پاک نے جو دنیا کا نظام بنایا، صحیح حدیثوں میں جو ان کے ذریعے دنیا کا نظام بنایا گیا، کوئی پڑھے تو صحیح پتہ چلے کہ اللہ پاک نے ان کے ذریعے کسی کے ذریعے بارش، کسی کے ذریعے رزق کی تقسیم اللہ پاک نے رکھی ہے، زمینوں کا نظام اللہ نے ان کے سپرد کیا ہوا ہے۔ حضرت مولا مشکل کشا شیر خدا کرم اللہ تعالی وجل کریم کو کسی نے کہا کہ آپ شام کے مسائل ہوں گے، آپ ان کے لیے لعنت کر دیں۔ آپ نے فرمایا کیسے لعنت کروں، مجھے پتا چلا ہے کہ 40 ابدال ہر وقت ملک شام میں ہوں گے، میں کیسے کر دوں لعنت؟ اور اگر ان میں کوئی کم ہوتا ہے، انتقال ہو جائے، تو اللہ ان کے عوام عام لوگوں سے نکال کر ابدال میں شامل کر دیتا ہے۔ تو یہ سب اللہ پاک نے تقسیم کی ہے، اور جس زمین پر آپ اور میں اس وقت ہیں، اوئے ہو، یہ تو اولیاء کرام کی زمین ہے۔ ہم لوگ حضرت سیدنا معروف کرخی رحمت اللہ تعالیٰ علیہ کی بارگاہ سے واپس آ رہے تھے، تو اونچائی پر ہے، وہ اوپر گئے، پھر وہ جن کے ساتھ ہماری ملاقات تھی جو وہاں کے ہیں بڑے، ان سے ملاقات ہوئی، اور پھر وہ ہمیں دو منزلیں نیچے لے گئے۔ ماشاء اللہ کیا جگہ تھی بتایا، یہاں غوث پاک علیہ رحمۃ تشریف لایا کرتے تھے، میں تو موجے لگ گئی بھائی، اپنے آپ کو دیکھتے تھے، یہ جگہ دیکھتے تھے، وہ سچی بات ہے، مجھے تو نسبت ہی نظر آئی میرے میں، تو کچھ ہے نہیں، تجھے تیرے پیر کی نسبت ہی یہاں لائی ہے، میں نیوا میرا مرشد اچا اچیا دے سنگ لائی ہوں، صدقے جاواں انہیں اچیاں سائیں، تیرا نیوی نال نبھائی ہوں۔ وہاں میرا کام کیا ہے اس جگہ پر، میں خود کو دیکھو تو کوئی نیک آدمی اپنے قریب ہی نہ بٹھائے۔ ایک بزرگ کا قول ہے نا، گناہ میں بدبو ہوتی تو کوئی تجھے اپنے قریب نہ بٹھاتا۔ ہم اگر گناہ میں بدبو تو ہمارے قریب کون بیٹھے گا، تو دن رات بدبو سے وہ مر جائے گا۔ تو ہم جیسے کہاں پہنچے، جو جگہ منسوب ہے اس سے کہ یہاں غوث پاک آیا کرتے تھے، اور بتا رہے تھے غوث پاک رحمۃ اللہ تعالیٰ علیہ، سید معروف کرخی رحمۃ اللہ تعالیٰ علیہ، جو کہ 150 صدی کے ہیں، ان کے پاس جب تشریف لاتے تو غوث پاک علیہ رحمٰ اپنی نالین اتار کر تشریف لایا کرتے تھے، وہاں آ کر آپ اپنا وقت گزارا کرتے تھے۔ آپ 6 صدی کے بزرگ ہیں، غوث پاک رحمۃ اللہ تعالیٰ علیہ، اور وہ 150 صدی کے بزرگ ہیں، اور ہمارے سلسلے کے بزرگ ہیں، حضرت معروف کرخی رحمۃ اللہ تعالیٰ علیہ بھی قادری جو ہمارا سلسلہ ہے اس کے بزرگ ہیں، اور غوث پاک تو ہے ہی، مگر اللہ پاک نے غوث پاک کا مقام کیسا رکھا کہ آج یہ سلسلہ غوث پاک کے نام سے منسوب ہو رہا ہے۔ تو عرض کرنے کا مقصد یہ کہ جب وہاں گئے تو وہ الحمدللہ بیٹھے، کیونکہ وہ ایک ایسی بارگاہ ہے کہ جہاں دعائیں قبول ہوتی ہیں، قبولیت دعا کا مقام ہے، وہاں دعائیں کی اس مقام پر بیٹھ کے، جہاں انہوں نے ریاضتیں کی ہیں، مجاہدے کیے ہیں، ماشاءاللہ۔ اب میں یہی سوچتا تھا کہ اب یہاں بھی نہ بدلوں گا تو کہاں بدلوں گا، اور کہاں کہاں گئے، سچی بات ہے، یہ بار بار گم گھوم کر دماغ میں بات آتی ہے، کہاں کہاں گئے، کعبے کے سامنے گئے، مستجاب کے سامنے گئے، حجر اسود کے سامنے گئے، مقام ابراہیم کی زیارت کی، یار یہ تو سرکار حضرت ابراہیم علیہ السلام کے نقش قدم کا وہ مطلب وہ پوری وہاں پر کہ کیا وہ ہے کہ قدم پاک کے نشانات موجود ہیں، کیا مقام ہے۔
اور مطاف جہاں طواف کرتے ہیں وہاں تو انبیاء کرام کے مزارات ہیں مطاف کے نیچے، اتنا مقدس مقام حضرت اسماعیل علیہ السلام کے وہاں قدم، اور نبی پاک صلی اللہ علیہ وسلم کو تو وجود ہے وہاں رہا ہے، نبی پاک صلی اللہ علیہ وسلم نے تو وہاں وقت گزارا ہے، 53 سال مکہ مکرمہ میں ان گلیوں میں ہم نے سانسیں لی ہیں، ان گلیوں میں وقت گزارا ہے، پھر مدینہ منورہ ہمارا جانا ہوا ہے، مسجد نبی شریف میں اس مقام پر ریاض الجنہ میں جانا ہوا جہاں جبریل امین علیہ السلام قرآن کی آیتیں جہاں نازل ہوتی رہی ہیں، کتنی مرتبہ جبریل امین قرآن کریم کی آیتیں لے کر تشریف لاتے حاضر وہاں بارگاہ رسالت میں آئے، سرکار صلی اللہ علیہ وسلم کی بارگاہ میں آئے، نبی پاک صلی اللہ علیہ وسلم کبھی روزے سے ممبر تک، کبھی ممبر سے روزے تک، یہ جگہ ریاض الجنہ اللہ اللہ وہاں بھی گئے، مگر اللہ کرے وہ تبدیلی آ جائے جو جنت میں داخل کروا دے، اللہ اپنی رحمت سے جنت دے دے۔ تو معروف کرکی علیہ رحمہ کی بارگاہ سے جب ہم دعا وغیرہ کر کے واپس آ رہے تھے تو نیچے اتر رہے تھے تو قبرستان تھا ایک طرف، وہاں سلام بھی کیا تو کسی نے مجھے کہا کہ یار کتنی پرانی پرانی قبریں، میں کہا یہ بھی ممکن ہے کہ ان قبروں میں بڑے بڑے اولیاء کرام ہوں گے، کیونکہ ہر ولی مشہور نہیں ہوا، یہ بات یاد رکھیے گا، ہر ولی، آپ کتنے انبیاء کرام کو کے نام سنے آپ نے، کم و بیش 124,000 انبیاء کرام بتائے جاتے ہیں، کتنے انبیاء کرام کے ہم نے نام سنے، ٹھیک ہے، کم و بیش 124,000 صحابہ کرام علیہم رضوان خطبہ حجت الوداع میں بیان کیے جاتے ہیں کہ وہاں پر یہ سرکار کی بارگاہ میں تھے، کتنے صحابہ کرام کے نام ہم جانتے ہیں، ہے نا؟ تو یوں کئی ایسے اولیاء کرام گزرے ہیں جنہیں کوئی بھی شاید نہیں جانتا، وہ گمنامی میں رہے اور گمنامی میں چلے گئے، یہ صفت ہوتی تھی ان کی، یہ نہیں آتے تھے۔ میں آپ کو اس کیا بتاؤں، حضرت داؤد تائی رحمت اللہ تعالیٰ علیہ یہ گوشہ نشین بزرگوں میں تھے، اگر ان کا نام آیا ہے کتابوں میں، مگر کتابوں میں نام بھی یوں ہی آیا ہے، یہ تاریخ الدنیا تھے، یہ حضرت امام اعظم امام ابو حنیفہ علیہ رحمہ کے شاگرد تھے، حضرت سیدنا داؤد تائی رحمت اللہ تعالیٰ علیہ، اور امام اعظم نے چیف جسٹس کا عہدہ قبول نہیں کیا، مگر حضرت امام ابو یوسف علیہ رحمہ نے قبول بھی کیا اور ہم پر احسان بھی کیا، الحمدللہ ان کی بارگاہ میں بھی حاضری ہوئی، امام ابو یوسف رحمۃ اللہ تعالیٰ علیہ کی بارگاہ میں، آج جو دنیا میں حنفیت ہے یہ انہی کا صدقہ ہے، امام ابو یوسف علیہ رحمہ، لیکن حضرت داؤد تائی رحمۃ اللہ تعالیٰ علیہ کی سوچ اور طبیعت دیکھیے کہ جب حضرت امام ابو یوسف علیہ رحمہ حضرت داؤد تائی سے ملنے جایا کرتے تھے تو حضرت داؤد تائی علیہ رحمہ پیٹھ کر کے بیٹھتے تھے، ان کو دیکھتے نہیں تھے، کہا کیوں کہ جو عہدہ میرے استاد نے قبول نہیں کیا تم نے کیوں قبول کر لیا، اور اتنے تاریخ کو دنیا تھے، تو ان کا بھی ایک مقام تھا، حضرت عبداللہ ابن مبارک علیہ رحمہ کا ایک مقام تھا، کئی اور اولیاء کرام ہیں جن کے نام ہیں لیکن وہ اتنے وہ نہیں ہیں، تو بعض تو وہ ہیں جن کے نام ہی کتابوں میں نہیں ہیں، اولیاء کرام کے کتنے بڑے منصب پر رہے ہوں گے اور وقت گزارا ہوگا، جو اللہ نے ان کو ان سے کام لیا وہ لیا اور دنیا سے چلے گئے، تو نہ جانے، کیونکہ اللہ پاک نے اپنے عام بندوں میں اپنے اولیاء کرام کو چھپا کر رکھا ہے، ہمیں عزت ایک دوسرے کی کرنی چاہیے، تو اللہ پاک ہمیں بزرگوں کے تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے، غوث پاک کی برکتیں عطا فرمائے۔
میں مبلغ بنوں سنتوں کا خوب چرچا